لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، قاسم الجبارين، مبير الظالمين، مدرك الحاربين، رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الشهداء الصديقين، سيما على بقية الله في الأرضين وحجته على العالمين. اللهم أجل له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: وأما الإنسان إذا ما ابتلاه ربه فقدر عليه رزقه فيقول ربي أهانن. سورة نمبر 89، جس کا مشہور نام سورہ فجر ہے، لیکن ائمہ طاہرین نے سورہ کا ایک دوسرا نام بھی بتایا ہے، اس سورے کا دوسرا نام سورہ امام حسین. امام حسین سے امام زمانہ تک، کربلا سے ظہور تک. اس عنوان پہ اب ہمیں اپنی بات شروع کر دینا چاہیے، ورنہ شاید محرم کے یہ پہلے 10 دن ختم ہو جائیں اور ہمارا سبجیکٹ کمپلیٹ نہ ہو سکے. لیکن جو بات کل رات کی مجلس میں انکمپلیٹ تھی، پہلے ذرا سا اسے مکمل کیا جائے. سورہ فجر شروع کی آیتیں بھی براہ راست آقا حسین کے کربلا کے جہاد کے بارے میں، اور آخری آیت تو آپ عصر عاشور کی مجلس میں یا شام غریبہ کی مجلس میں سنا کرتے ہیں، یا ایتہا النفس المطمئنہ، اور ان کے درمیان کی آیتیں امام مظلوم کا مشن اور امام زمانہ کا ظلم کا خاتمہ، اور اسی کے درمیان ہمارے اور آپ کے لیے ایک ایسا پریکٹیکل میسج جو آج کل مومنین کرام کے ایک بہت اہم سوال کا جواب ہے. مولانا، یہ حالات دنیا کے کب ٹھیک ہوں گے؟ یہ ریسیشن، یہ اکنامیکل پرابلم، یہ بزنس اور جاب کی انسیکیورٹی، آخر کتنے 4-5-6 سال تو ہو گئے آپ کو یہ زمانہ دیکھتے ہوئے. قرآن کریم کی سورہ امام حسین کی اس آیت میں جسے میں نے آج کی مجلس کے شروع میں تلاوت کیا، اس سوال کا بھی ایک جواب ہے. لیکن ہم اپنی بات کو کل رات کی مجلس کے آخری جملے سے ملا، اور وہ یہ ہے کہ کربلا میں آقا حسین نے بھی یہ بیان کیا کہ میرے جہاد میں جو شامل ہونا چاہتا ہے، فیا لیتنی کنتو معکم، جو میرا ساتھی بننا چاہتا ہے اس کی پہلی شرط یہ ہے کہ حبیب ابن مظاہر کی طرح سے اس دین کا علم تو رکھتا ہو جس دین کے لیے قربانی دینے جا رہا، اور زمانے کے امام کی فوج میں شامل ہونے کے لیے اگرچہ 25 کنڈیشنز ہیں، لیکن سب سے پہلی اور سب سے اہم، اور یہ خالی امام مظلوم اور امام زمانہ کے جہاد کا تذکرہ نہیں ہے. آقا حسین کی ساری زندگی دیکھ ڈالی. کل آغا عبد الکریم حائری کے ایک واقعے کے ذریعے میں نے یہ بیان کرنے کی کوشش کی تھی کہ اس دین کا علم آقا حسین کو اتنا پسند ہے کہ آئے ہوئے ملک الموت کو واپس کیا، لیکن خود آقا کی 57 سال کی زندگی میں کتنے ایسے واقعات ملتے ہیں. شاید کل جو مجلس میری ہوگی اس میں تھوڑا سا تذکرہ مجھے حضرت خدیجہ کا ایک خاص حوالے سے کرنا پڑے، مگر جناب خدیجہ کا لفظ میری زبان پہ اس لیے آیا کہ جناب خدیجہ نے اہل بیت اطہار کی سیرت کے جس پہلو کو بیان کیا، جو اللہ نے دیا ہے راہ خدا میں خرچ کر دو. دولت خدیجہ کے حوالے سے ہمارے سامنے جو حضرت خدیجہ کا جہاد آتا ہے، جہاد ائمہ طاہرین کی ساری زندگی، کتنی مرتبہ اپنا پورا گھر، گھر کا سارا ساز و سامان سوال کرنے والے کو دے دیا. مگر ایک بات کو ذہن میں رکھیے گا، یہ حدیث جو اب میں پڑھ رہا ہوں بہت اہم، کہ اس طرح سے سب کو برابر، بڑا خطرناک جملہ، سب کو برابر ٹریٹ نہیں کیا گیا. اہل بیت اطہار کے یہاں ایکویلٹی یا مساوات نہیں ہے، عدل ہے. جو جس چیز کو ڈیزرو کرتا ہے وہ اس کو دی جائے. ایک نمازی اور بے نمازی کا اسٹیٹس برابر نہیں، ایک متقی اور فاسق و فاجر کا اسٹیٹس برابر نہیں. مدد دونوں کی جائے، خیال دونوں کا رکھا جائے گا، لیکن ایک چیز ہوتی ہے ایکویلٹی، ایک چیز ہوتا ہے عدل. آقا حسین، اب ایک نہیں، اتنے سارے واقعات ہیں کہ سارا عشرا اسی ایک پوائنٹ کو واضح کرنے کے لیے بھی پڑھا جا سکتا، لیکن ضرورت نہیں. صرف دلیل کے طور پہ ایک بہت مشہور واقعہ، اور وہ یہ کہ آقا حسین مسجد النبوی میں تشریف فرما، خود مسجد النبوی اسلام کی سیکنڈ سب سے زیادہ فضیلت والی مسجد، شہر مدینہ، ہر مومن مسجد النبوی کی زیارت کے لیے تڑپتا ہے. اور مسجد النبوی بھی میری کل رات کی اسپیچ کی ایک دلیل، اسلام میں سب سے پہلے مومن اور عام مسلمانوں اور عام انسانوں کو ایجوکیٹ کرنے کا پیغام، بے گھر کو، ہوم لیس گھر دو، جو فاقہ جس کے گھر میں ہے کھانا دو، جس کے پاس پراپر کلوتھنگ نہیں ہے اس کے لیے کپڑے کا انتظام کرو. مگر ان سب سے زیادہ اہم اور سب سے پہلے، ابھی میں شاید اس کی جانب آ جاؤں، کہ خود مسجد النبوی اٹسلف ایک دلیل اس بات کی ہے، لیکن پہلے یہ واقعہ پورا ہو. مسجد النبوی، آقا حسین جنت کے ٹکڑے میں، جنت کے باغ میں نماز پڑھ رہے ہیں. عربی آیا، عرب کے ڈیزرٹ کا رہنے والا، اور آنے کے بعد کہا کہ فرزند رسول، ایک انتہائی اہم مسئلہ مجھے پیش آ گیا، یعنی میری زندگی اور موت کا مسئلہ، میرے ہاتھ سے کسی آدمی کا قتل ہو گیا. اب اسلام میں بہت سیدھا سادہ مسئلہ ہے کہ اگر آپ نے انٹینشنلی اور پرپزلی کسی کو کل کیا ہے تو قاتل کو کیپیٹل پنشمنٹ دی جائے گی، اور یہ وہ مسئلہ ہے کہ جس میں کوئی اختلاف امنگ مسلمز نہیں. لیکن مرنے والا جو ہمارا وکٹم ہے، اگر اس کی فیملی راضی ہو جائے اور نیگوسیشنز ہو جائے کہ بلڈ منی اسلام نے رکھی ہے اس کا پیمنٹ کر دو، تو جو قاتل ہے، جو کلر ہے، اس کی زندگی بچ جائے. اب یہ تو بہت لمبے لمبے مسئلے ہوتے ہیں، ہر چیز کی ڈیٹیل بیان کرنے کا موقع نہیں ہوتا. شارٹ میں بات کی جائے تو کچھ لوگ سمجھتے ہیں، کچھ لوگ نہیں سمجھتے. جیسے کل میں نے آیت اللہ سیستانی کی ایک ایسی کامن ایڈوائس جو وہ تقریباً زائرین کے سارے گروپ کو دیتے ہیں، وہ آپ کے سامنے کوٹ کی تھی. مگر اب ورڈنگ کو پکڑ کے لوگوں نے کہا کہ جب آغا نے کسی بھی ایڈیشن یا ڈیلیٹ کرنے کو منع کیا تو مثلا زیارت عاشورہ کیوں بڑھا دی گئی عزاداری میں؟ زیارت عزاداری میں ہمیشہ سے تھی، زیارت کی ورڈنگ اگر چینج ہو جائے اسے ایڈیشن نہیں کہیں گے. زیارت، کوئی ایسی مجلس اپنی یاد کریں کہ جو زیارت پہ ختم نہ ہو. اب چاہے آپ زیارت وارثہ پڑھیں، چاہے زیارت عاشورہ پڑھیں، چاہے شارٹ زیارت پڑھیں، چاہے لمبی زیارت پڑھیں، زیارت ہمیشہ سے. اگر ہم 20 سال پہلے ایسٹ افریقہ میں حضرت عباس کے علم کے موقع پہ دوسرا نوحہ پڑھتے تھے، آج ہم نے نوحہ چینج کیا، اسے نہیں کہا جائے گا ایڈیشن کر دیا. वही वर्डिंग होना चाहिए जो 150 साल पहले हमारे दादा ने पढ़ा था। एक के बदले दो नोहे हो गए, इसको एडिशन नहीं कहेंगे। अब ये देखिए, इतना टाइम भी नहीं है कि मैं ये बातें समझाऊं, लेकिन अर्ज कर रहा हूं कि अगर शॉर्ट में बात की जाए तो ये प्रॉब्लम, डिटेल में बात की जाए तो एक आम मोमिन तो यकीनन बोर हो जाएगा, और फिर हमारा अपना सब्जेक्ट हाथ से निकल जाएगा, ब्लड मनी, जिसे अरबी जबान में दिया और उर्दू में दियत कहने लगे, खूबहा फारसी में ब्लड मनी। अरबी आया कहा, मेरे हाथ से किसी का कत्ल हो गया और अब मुझे हैंग किया जा रहा, वारिस राजी हो गए कि तुम कहीं से वो ब्लड मनी लेके आ जाओ तो हम तुम्हें माफ कर देंगे। अब इस अरबी की तो जिंदगी और मौत का सवाल है, अगर ये दियत या ब्लड मनी को न ला सका तो इसे कत्ल किया जाएगा। कहा कि इतनी बड़ी रकम, अच्छा ये ब्लड मनी कोई छोटी रकम नहीं होती, इसका अमाउंट बहुत ज्यादा होता। मैं जंगल का रहने वाला, अरबी के पास कुछ नहीं होता, खाली एक ऊंट और एक टैंक, इसी में उसकी सारी जिंदगी गुजरती। अब मैं शहर में आया हूं ताकि लोगों से डोनेशन लूं, लेकिन मुझे आपके जद रसूल खुदा की वो हदीस भी याद है कि हर एक के आगे हाथ ना फैलाना, अगर कभी सवाल करना पड़ जाए। अव्वल तो गैरतमंद मुसलमान को किसी से सवाल करना ही नहीं चाहिए, लेकिन अगर कभी हेल्प की जरूरत पेश आ जाए तो या किसी शरीफ अरब के पास जाओ, या किसी करीम हाकिम के पास जाओ, या किसी हाफिज कुरान के पास जाओ, या किसी खूबसूरत और बेहतरीन शक्ल वाले के पास जाओ। अब ये एक एक लफ्ज इतना मुश्किल है, ये जो अभी उर्दू मजलिसें सुन लेते हैं उनकी भी समझ में नहीं आया होगा, और हमारे ये बच्चे जो बेचारे शौक में आके बैठे हैं उनकी क्या समझ में आए। लेकिन मेरे पास टाइम नहीं है कि मैं अल्फाज को समझाऊं। इन शॉर्ट, अरबी कहता है कि आपके जद ने कहा हर एक के आगे हाथ नहीं फैलाना, अगर हाथ फैलाने की जरूरत पड़े तो इन चार में से किसी एक, और आपसे बेहतर इस वक्त कौन है जिसमें ये चारों बातें पाई जाती हैं। आप खानदान के एतबार से शरीफ करीन खानदान, औलाद इब्राहिम इस्माइल, करीम हाकिम, मासूम हाकिम, हामिले कुरान, हाफिज कुरान, दूसरे कुरान याद करते हैं, आपके घर में तो कुरान उतरा, और आप शबीह रसूल, आपसे बेहतर शक्ल सूरत किसकी है। इसलिए मैं आपके सामने आया हूं, फरजंदे रसूल, क्या आप मेरी ये हाजत पूरी करेंगे। देखिए इमाम न यस कह रहे हैं न नो कह रहे हैं। कंप्यूटर की वजह से आजकल लोग कोई सवाल करते हैं तो कहते हैं मौलाना बस यस या नो में जवाब दीजिएगा, कोई डिटेल नहीं चाहिए हमें। आका हुसैन ने न यस कहा न नो, कॉमन सेंस की बात थी, या तो कह देते यस, हम तुम्हारी जिंदगी बचाएंगे और ये ब्लड मनी दे देंगे, या कहते कि नो, इस वक्त इतना बड़ा अमाउंट नहीं। आका ने एक अजीब जवाब दिया, कहा कि मैं तुम्हें जो तुम्हारी डिमांड है वो पूरी करूंगा, मगर पहले मैं तुमसे 3 सवाल करूंगा, अगर तुमने तीनों का जवाब दे दिया तो जो तुम्हारी डिमांड है पूरी, 2 का जवाब दिया तो 2/3, 1 का जवाब दिया तो 1/3, और किसी का जवाब नहीं दिया तो कुछ नहीं मिलेगा। क्योंकि आगे रीजन, मेरे उन्हीं जद ने जिनकी हदीस की वजह से तू मेरे पास आया, उन्होंने ये भी इरशाद फरमाया, अल मारूफ बेकदर अल मारिफा, कि जब कभी किसी के साथ नेकी करना तो पहले ये देखना कि उसके पास दीन की नॉलेज और मारिफत कितनी है। हर एक के साथ बराबर का सुलूक नहीं करना है। देखिए हमारे यहां आजकल एक बड़ा प्रॉब्लम ये आ गया, जिसका दिल चाहता है हदीस को कोट कर देता। हदीस पूरी एक साइंस है, सही हदीस, गलत हदीस, सही हदीस में से कौन सी हदीस जर्नलाइज है, कौन सी किसी एक खास मौके के बारे में आई है, कौन सी हदीस दूसरे को एक्सप्लेन कर रही। तकब्बुर, गुरूर, एरोगेंस, घुमंड, बदतरीन गुनाह। अल्लाह हर एक को माफ करता है लेकिन एक शिर्क करने वाले को माफ नहीं करता, कुरान की आयत। तकब्बुर करने वाले को माफ नहीं करता, पैगंबर की हदीस। लेकिन उन्हीं रसूल ने कहा अतकब्बुरो माल मुतकब्बिर इबादा, हां अगर तुम्हारे सामने कोई घुमंडी आदमी आ गया, एरोगेंट, تم اس کے ساتھ اسی طریقے سے پیش آؤ. یہ عبادت ہے. ذرا اس کا دماغ تو ٹھیک ہو, اس کو پتا تو چلے کہ ہر آدمی اس کے پیسے یا اسٹیٹس کی وجہ سے اس کے سامنے جھکے گا نہیں. اب وہ پہلی حدیث تکبر حرام ہے, گناہ کبیرہ ہے, مگر دوسری حدیث بتا رہی کہ کچھ موقعوں پر اس کی اجازت ہے اور کچھ موقعوں پہ یہ ضروری ہوتا. ہر ایک کی مدد کرو, لیکن یہ حدیث بتا رہی بقدر المعرفہ, پہلے یہ دیکھو اس کے پاس دین کی معلومات کتنی ہے, معرفت کتنی ہے, نالج کتنی ہے. دیکھیے اسی قسم سے, اسی طرح کے واقعات سے امام معصوم دین کا علم پھیلا رہے ہیں. اب اگلی دفعہ کوئی امام کے پاس سوال کرنے آئے گا, کچھ پڑھ کے آئے گا, کچھ سیکھ کے آئے گا, کچھ معلومات لے کے آئے گا. گرچہ جس پوائنٹ کو میں ایکسپلین کرنا چاہ رہا تھا وہ یہاں پورا ہو گیا. آقا حسین جس نے اپنی پوری اولاد مسلمانوں کے لیے, پورا گھرانہ مسلمانوں کے لیے قربان کر دی, بلڈ منی دینے میں کوئی مسئلہ نہیں, لیکن یہ عربی جاہل ایک مسئلہ شرعی نہیں جانتا, کہا کہ اس کی نالج کو انکریز کیا جائے اسی بہانے سے. صحیح, اب یہ الگ بات ہے کہ امام نے جو اس سے تین سوال کیے تو تینوں کا جواب اس نے دے دیا. میں پوری روایت نہیں پڑھ رہا کیونکہ ٹائم میرے پاس نہیں. کل بھی کچھ لوگوں نے کمپلین کی کہ مولانا آپ نے 1 منٹ اور 35 سیکنڈ زیادہ پڑھ دیا. اوکے سوری سوری, اور میں خیال کروں گا کہ آج 8 منٹ اور 35 سیکنڈ کم پڑھوں, لیکن اس کے لیے مجھے بعض روایتیں آدھی آدھی پڑھنا پڑیں گی جو میرے پوائنٹ کو واضح کر رہی ہیں. آقا حسین دین کا علم کس طرح پھیلا رہے ہیں یہ سب سے اہم بات, اور اس میں خاص طور پہ ہمیں یہ بتا رہے ہیں. پہلے ایک زمانے میں میں یہ سٹوری بہت پڑھتا تھا اور 40 منٹ 45 منٹ آرام آرام سے مزے مزے سے ایک ایک چیز سمجھا کر, لیکن وقت بھی کم ہے, مشہور واقعہ ہے, شارٹ میں سن لیجیے. اور یہ سمجھا رہے آقا حسین کہ یاد رکھو میرے بابا نے جو یہ کہا, یہ بغیر علم حاصل کیے دین پر عمل کرنے والا, دو حدیث, اللہ کے رسول نے ارشاد فرمایا انکسرا ظاہری رجولان, میری کمر توڑ دی دو آدمیوں نے. اللہ کے رسول کہہ رہے ہیں دو آدمیوں نے, عالم فاسق, ایسا علم رکھنے والا جو علم رکھتا ہے لیکن اپنے علم کے مطابق پریکٹس نہیں کرتا, اور دوسرا عابد جاہل, ایسی عبادت کرنے والا جو نمازیں پڑھ رہا, روزے رکھ رہا, زیارتیں پڑھ رہا, واجبات دین عمل کر رہا, مگر اس کے پاس پراپر نالج نہیں. اللہ کے رسول کہہ رہے ان کا سارا سحری, یہ دو آدمی میری کمر توڑ رہے ہیں. ملا احمد نراقی جیسے عظیم مرجع نے یہ حدیث معراج السعادہ میں کوٹ کی, اور مولا کائنات کی حدیث کے بغیر دین کی نالج لیے ہوئے دین پہ عمل کرنے والا اس مسافر کی طرح ہے جو صحیح راستے پر ہے اور غلط ڈائریکشن میں ہے. اسے جانا M4 پہ ہی تھا یا M1 پہ تھا, لیکن بجائے ساؤتھ کے وہ نارتھ کی ڈائریکشن میں ہے. اب یہ جتنا گاڑی کو دوڑائے گا اتنا اپنے ڈیسٹینیشن سے دور ہوتا چلا جائے گا. آقا حسین اپنی تمام عبادتیں انکلوڈنگ چیریٹی استعمال کر رہے ہیں تاکہ اس کی وجہ سے زیادہ لوگ دین کے قریب آئے, ورنہ کیا ہوتا. ہمارے پرابلم کا کاز روٹ بنی اسرائیل کا وہ نوجوان مر گئے. کون نوجوان؟ جس کی سٹوری میں نے کئی دفعہ پڑھی, بہت ہی پائس, بہت ہی متقی, بہت ہی پرہیزگار, اور اس کی وائف بھی اتنی ہی نیک. یہ بہت کم ہوتا, زیادہ تر ہمارے ہاں شادی میں مس میچنگ ہوتی, شوہر شرابی ہے اور اس کی بیوی حجاب کرنے والی اور نماز شب تک پڑھنے والی نمازی. والدین خیال نہیں کرتے ہیں کہ جہاں بیٹی دے رہے ہیں وہ گھر اس قابل ہے کہ نہیں. شوہر انتہائی متقی اور پرہیزگار ہے اور بیوی فاسقہ فاجرہ بے حجاب مکس گیدرنگ کو اٹینڈ کرنے والی. یہ اللہ کی ایک نعمت ہے کہ شوہر اور بیوی کردار اور ریلیجن کے اعتبار سے بھی ایک دوسرے کے میچ ملے. جہاں ایسا میچ ہوتا وہاں پہ آقا حسین کا جملہ آتا ہے کہ میرا دل نہیں لگتا اس گھر میں جہاں رباب یا سکینہ نہ ہو. جب ایسا میچ ہوتا ہے, خدیجہ طاہرہ سے لے کے رباب تک ایک میسج ہے ہمارے لیے کہ یہ بھی पेरेंट्स की एक बहुत अहम जिम्मेदारी होती है, लेकिन खैर आजकल की यंग जनरेशन ने पेरेंट्स को बीच से निकाल फेंका। फेसबुक उनके लिए काफी है, वही उनके सारे प्रॉब्लम सॉल्व कर रही है। लेकिन ये टॉपिक बाद में अभी आएगा, क्योंकि इमाम जमाना के जुहूर का फेसबुक से भी ताल्लुक बन रहा। और यहां रुक कर एक बात ऐसी कहूं, जो कल रात की मजलिस में वरना मंडे से तो हमारे टॉपिक में आएगी, और वो ये कि जो रिवायतें मैंने पढ़ी, मैं यकीन के साथ तो नहीं कह सकता ये तो मेरे लिए हराम है, लेकिन एक गैस, एक अंदाजा कि अगर सीरिया में इस वक्त का जो मौजूदा प्रेसिडेंट है या जो रजीम है, अगर ये खत्म हो गई तो शायद सुफियानी ही आएगा। और जो इसके हवाले से हमारे पास सुफियानी की डिटेल है, वो कद्दाफी से लेके बशार उल असद तक के हालात में किस तरह पूरा उतर रही, तो ये बातें जब आएंगी उसके अंदर फेसबुक का रोल बहुत अहम है गैबत इमाम के आखिरी जमाने में। लेकिन ये जुमला तो इसलिए आ गया कि आजकल हमारे यूथ यंगस्टर अपना मैच खुद ढूंढ लेते हैं फेसबुक के जरिए, और बाद में सारी जिंदगी पछताते हैं। फेसबुक की वजह से किसी को अपना फेस दिखाने के काबिल भी नहीं रहते। लेकिन फिलहाल बनी इसराइल के उस कपल का तस्किरा तो हो जाए, शौहर भी अच्छा, बीवी भी अच्छी, और एक खास बात उनमें यह थी कि जितने नमाजी थे उतना ही राह खुदा में सदका और खैरात और चैरिटी करने वाले भी थे। और अल्लाह का वादा कि तीन ऐसे खर्चे हैं कि अगर इन तीन जगहों पे कोई आदमी खर्च करेगा तो आखिरत में तो उसे पूरा सवाब मिलेगा, कब्र में तो उसे पूरा बेनिफिट मिलेगा, दुनिया में भी इसे 70,000 टाइम इसका रिवार्ड मैं दूंगा। हज, वालिदैन और गरीब रिश्तेदारों की मदद, सिला रहम का एक हिस्सा ये भी है, लेकिन अभी सिला रहम हमारा उनवान नहीं। ये कपल ऐसा ही था, अल्लाह ने जितना दिया था उससे ज्यादा खर्च करता था, जितना ज्यादा खर्च करते थे उससे ज्यादा इनको मिलता था। अचानक इम्तिहान तो अल्लाह हर एक का लेता, अचानक शौहर की मौत हो गई। पुराना जमाना औरतें न जॉब करती हैं ना बिजनेस, जो शौहर छोड़ के गया अब बच्चे के जवान या बाले होने तक किसी में गुजारा करना, एक छोटा सा बेटा भी था इनका 5 साल का 4 साल का। बाज़ औकात आदमी अपने दिमाग और मगज से कोई चीज सोचता है और उसे अच्छी लगती है, मगर जरूरी नहीं कि जो हमारा ख्याल हमें अच्छा लगे। बहुत ही शॉर्ट एक मसला उसका जवाब, ये आगा सिस्तानी की उसी बुक में प्रिंटेड मसला, इसका एक मसला मैंने कल पढ़ा था, मसाइल हज। सवाल किया गया कि हम अपना वाजिब हज कर चुके हैं और अब हमारे रिश्तेदारों में और जानने वालों में बहुत से गरीब ऐसे हैं जो हज के लिए तड़प रहे हैं, अल्लाह ने हमें हैसियत दी, हम दोबारा खुद हज पे जाएं या उस बेचारे को हज पे भेजें जो हज के लिए तड़प रहा है और रिसोर्सेज नहीं। अपनी अकल से सोचेंगे तो जवाब मिलेगा, भाई तुम तो हज करके आ चुके हो, वो बेचारा गरीब मुस्तहिक उसे हज पे भेजो। जवाब है कि नहीं, दोबारा खुद हज पर जाने का सवाब ज्यादा है किसी और को हज पर भेजने से। और 5 साल में तो हज को रिपीट करना इतना अहम है कि जस्ट लाइक वाजिब। अब अगर अपने हिसाब से सोचे, गरीब को हज पे भिजवाए, एक बेचारा सैयद, एक बेचारी सैदानी।